الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ صرفنا إليك نفرا من الجن يستمعون القرآن فلما حضروه قالوا أنصتوا فلما قضي ولوا إلى قومهم منذرين. قالوا يا قومنا إنا سمعنا كتابا أنزل من بعد موسى مصدقا لما بين يديه يهدي إلى الحق وإلى طريق مستقيم. حضرت نبی کریم صلی اللہ علیہ وسلم طائف والوں کو ایمان کی دعوت دے کر واپس تشریف لا رہے تھے. راستے کے اندر ایک جگہ پر قیام کیا, رک گئے. رات کو تہجد کی نماز پڑھ رہے تھے. تہجد کی نماز میں قرآن مجید پڑھ رہے تھے. اتنے میں جناتوں کی ایک جماعت آئی. کتنے ساتھی تھے؟ تو سات یا نو جناتوں کی یہ جماعت تھی. نصیبین ایک جگہ کا نام ہے, گوگل پر سرچ کرو گے تو یہ جگہ نکلے گی. یمن کے اندر ہے, وہاں کے یہ جنات تھے. یہ جنات یہاں کیسے آ گئے؟ حالانکہ نبی کریم صلی اللہ علیہ وسلم طائف سے ریٹرن آ رہے ہیں, طائف اور مکہ کے راستے پر ہے, جہاں کھجور کے بہت سارے درخت تھے, وہاں جھاڑیوں کے بیچ میں حضور نماز پڑھ رہے تھے. یہ جنات اس لیے آئے کہ نبی کریم صلی اللہ علیہ وسلم کو اللہ نے نبی بنایا, اس سے پہلے یہ جنات لوگ آسمان پر جاتے تھے. آسمان کا مطلب آسمان کے نیچے نیچے فرشتے رات کو بیٹھ کر کے مشورہ کرتے ہیں کہ کل دنیا کے اندر کیا کیا کام کرنا ہے, پلاننگ کرتے ہیں. तो रात को फरिश्ते जो प्लानिंग करते हैं उस बात को सुनने के लिए ये जिन्नात आसमान के करीब जाते थे। कैसे जाते थे? तो जिन्नातों को अल्लाह ताला ने ऐसी ताकत दी है कि वो अपनी बॉडी की साइज को लंबी लंबी बना सकते हैं, जैसे अपनी मस्जिद का मीनारा है उससे भी ऊंची उनकी साइज हो जाती है, उनकी शक्ल सूरत भी वो जैसी चाहे ऐसी बना सकते हैं। इंसान की शक्ल के अंदर भी आ जाते हैं, हो सकता है यहाँ मजलिस में भी कोई जिन्नात हो इंसान की शक्ल के अंदर हो, हम पहचान तो सकते नहीं। कभी औरत की शक्ल में भी आते हैं, कभी जिन्नात जानवर की शक्ल में भी आते हैं, सांप की शक्ल में भी आते हैं, अलग अलग शक्ल में आ जाते हैं। तो ये जिन्नात जितना लंबा हो सकते हैं इतना होते हैं, फिर एक जिन्नात के ऊपर दूसरा खड़ा रहता है, दूसरे के ऊपर तीसरा खड़ा होता है, तीसरे के ऊपर चौथा खड़ा होता है, एक पर एक एक पर एक ये लोग खड़े होते हैं और आसमान के करीब फरिश्ते जहां मशवरा करते हैं वहां पहुंच जाते हैं और वहां जाके फरिश्तों की बातें सुनते थे और सुन करके दुनिया में जिस काहिन के साथ जिन्नात का कांटेक्ट होता था उसको आकर के वो बात बतला देते थे। काहिन मीनिंग बापू लोग, तो उन लोगों को आकर के वो बात बतला देते थे। अब जिन्नात फरिश्तों की बात सुनते और दुनिया में आकर के बापुओं को काहिनों को बतलाते थे और काहिन लोग उसके अंदर बात मिलाने के अंदर बड़े एक्सपर्ट होते थे, जैसे कि हम लोग गोश्त में मसाला मिलाने में एक्सपर्ट है, तो काहिन लोग बात में बात मिलाने में बड़े एक्सपर्ट होते थे। तो फरिश्तों के मशवरे की एक दो बात जिन्नात ने सुनी, काहिन को बापू को आके कही, बापू ने उसमें बहुत सारी बातें इधर उधर की मिला दी और दुनिया के अंदर वो पैसे लेकर के लोगों को सुनाते थे और 100 बात में से 2 बात सच्ची निकलती थी तो लोग कहते थे कि वाह वाह, ये बापू बहुत पहुंचेले हैं, बहुत जानकार है, और फिर उसके फंदे के अंदर लोग फंस जाते थे। ये सिस्टम थी उस जमाने के अंदर। लेकिन जब कुरान उतरना शुरू हुआ और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने नबी बनाया तो आसमान के ऊपर अल्लाह ताला ने फरिश्तों को सिक्योरिटी के लिए बिठा दिया कि अब कोई जिन्नात आसमान पर आ नहीं सकता और अगर कोई जिन्नात जाने की ट्राई भी करता है तो उनको फरिश्ते अंगारे मारते हैं। इसीलिए रात को कभी आप आसमान पर देखना कि तारे गिरते नजर आएंगे तो उसमें से बहुत सारे तारे जो गिरते नजर आते हैं ये फरिश्ते जिन्नात को मारते हैं। आज भी जिन्नात ट्राई करते हैं आसमान पर जाने की, लेकिन अब फरिश्ते हैं जो उनको मारते हैं, जला देते हैं। तो जिन्नात सोचने लगे कि आज तक हम आसमान पर जाते थे, फरिश्तों की बात सुनते थे और सुन के आते जाते थे, और अब हम आसमान पर जाते हैं तो हमको आग मारी जाती है, तारे मारे जाते हैं। क्यों ऐसी चेंजिंग हो गई, क्यों ऐसी तब्दीली हो गई? तो जिन्नातों ने आलमी मशवरा रखा अपना कि सब जरा जमा हो जाओ, वर्ल्ड लेवल की कोई कॉन्फ्रेंस करो और उसके अंदर ये एक बड़ा इश्यू है उसको सॉल्व करो, कि पहले हम आसमान पे जाते थे, बात सुनते थे, अब आसमान के ऊपर जाते हैं तो हमको आग मारी जाती है, ये हुआ क्या? तो जिन्नात सब जमा हुए तो कहा कि अपनी छोटी छोटी जो है जमात बनाओ, जो पूरी दुनिया में जाकर के रिसर्च करे कि इस वर्ल्ड में कौन सी नई चेंजिंग हुई है कि जिसकी वजह से अब हम आसमान पर जाते हैं तो हमको आग मारी जाती है। तो ये जो छोटी छोटी जमात निकली हुई थी पूरी दुनिया के अंदर रिसर्च करने के लिए, उसमें से एक जमात को जिम्मेदारी दी गई थी अरब के इलाके में रिसर्च करने की। ये जिन्नातों की जमात अरब के डिफरेंट पैलेसिस के अंदर अलग अलग जगह के ऊपर रिसर्च करते 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 यहाँ बतन नखला भी पहुँच गए, जहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद की नमाज में कुरान पढ़ रहे थे। ये जिन्नात आए तो कुरान में अल्लाह ताला फरमाते हैं, जिसका नती खुलासा ये है कि ये सब झाड़ पर बैठ गए, खजूर के झाड़ पर जिन्नात बैठ गए और एक दूसरे को इशारा करके कहने लगे, खामोश रहो, चुपचाप ध्यान से सुनो, ये आदमी कोई कुछ पढ़ रहा है हुजूर के बारे में। तो उन्होंने ध्यान से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो कुरान पढ़ रहे थे वो उन्होंने सुना तो हुजूर की जुबान का कुरान, तहज्जुद का कुरान और रात की अंधेरी में और तन्हाई में कुरान, तो उन जिन्नातों के दिलों के ऊपर इतना असर हुआ कि वो जिन्नात फौरन उनका दिल नरम हो गया। हालांकि जिन्नात में तकब्बुर होता है, जिन्नात में घमंड होता है, जिन्नात के अंदर शरारत तूफान मस्ती बदमाशी होती है, लेकिन जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जुबान से कुरान सुना तो सब जिन्नातों के दिल नरम हो गए। इसलिए तहज्जुद के अंदर कुरान पढ़ा करो, जितना हमको याद होवे, जितनी सूरतें याद होवे वो तहज्जुद में पढ़ा करो। और दूसरा तरीका ये कि जितना याद है उसको रिपीट करके पढ़ो, मसलन कुल हुवल्लाह शरीफ है तो तहज्जुद की एक रकात में 11 मरतबा पढ़ डालो, दूसरी सूरतें याद है वो 7-7 मरतबा पढ़ डालो। जिसको जितना कुरान याद हो वो तहज्जुद में पढ़े, तहज्जुद में कुरान पढ़ने से दिल नरम होता है, अल्लाह के साथ ताल्लुक मजबूत होता है, नूरानियत आती है। इसलिए अल्लाह ने कुरान में फरमाया, इन कुरआन अल-फज्र कान मशहूदा ومن الليل فتهجد به نافلة لك عسى أن يبعثك ربك مقاما محمودا। रात को तहज्जुद में कुरान की नूरानियत ही कुछ अलग होती है। ये रमजान की कुछ रातें बाकी है, तजुर्बा कर लो, रात में खड़े होकर के जितना याद है वो पढ़ो, और कम याद है तो जैसा मैंने कहा रिपीट रिपीट कर करके दोहरा दोहरा के पढ़ो, लेकिन लंबा लंबा कुरान पढ़ो तहज्जुद में, अजीब नूरानियत और बरकत आपको मालूम होगी। और जो उलमा कुरान मजीद पढ़ते पढ़ाते हैं वो तहज्जुद के वक्त पर मुताला करें तफसीर का, तो देखो अल्लाह ताला कैसी कैसी इल्म की बातें उनके दिल में इल्हाम करेंगे। ये खास वक्त है तहज्जुद। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कुरान पढ़ रहे हैं, रात की अंधेरी में पढ़ रहे हैं, जंगल झाड़ी में पढ़ रहे हैं और अकेले पढ़ रहे हैं, तो जिन्नातों ने सुना तो इतने इम्प्रेस हुए कि सारे के सारे जिन्नात उसी वक्त के ऊपर ईमान ले आए, कहने लगे कि ये अल्लाह के सच्चे नबी है। और लगता ऐसा है कि इन जिन्नातों ने हजरत ईसा अलैहिस्सलाम की भी मुलाकात की होगी, हजरत मूसा अलैहिस्सलाम की भी मुलाकात की होगी, اس لیے کہ جناتوں کی عمر بہت لمبی ہوتی ہے. اور یہ جنات وہاں سے روانہ ہوئے, نبی کریم صلی اللہ علیہ وسلم کو کچھ خبر نہیں کیا ہوا. جب حضور نے سلام پھرایا تو جبرائیل امین آئے, اور جبرائیل امین نے آ کر کے سورہ احقاف کی آخری آیتیں حضور کو سنائی. تب جا کے نبی کریم صلی اللہ علیہ وسلم کو پتا چلا کہ ابھی جنات آئے تھے. وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِّنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ. یہ طائف سے واپسی کے وقت کے اوپر یہ واقعہ پیش آیا. یہاں ہمیں دھیان رکھنے کی بات یہ ہے کہ جنات جب آئے تو کہنے لگے انصتو, ایک دوسرے کو کہنے لگے چپ رہو, یہ قرآن پڑھا جا رہا ہے. جنات جیسے جنات قرآن پڑھا جا رہا ہے, تب ایک دوسرے کو کہہ رہے ہیں چپ رہو, خاموش رہو. یہ قرآن کا ادب ہے کہ جب قرآن نماز میں پڑھا جائے, تراوی میں پڑھا جاوے, ایسے ہی قرات کے طور پر پڑھا جاوے تو چپ چاپ قرآن سننا چاہیے. اور یستمعون القرآن یعنی دھیان سے سننا چاہیے. جو آدمی چپ چاپ خاموشی سے قرآن سنے گا, دھیان سے قرآن سنے گا, تو اللہ تعالیٰ اس کے دل کے اندر ایمان میں ترقی عطا فرمائیں گے. تو اللہ نے ایک کیش انعام دیا کہ طائف کی برکت سے جناتوں میں ایمان کی دعوت چل پڑی. پھر نبی کریم صلی اللہ علیہ وسلم وہاں سے آگے چلے. ایسے زندگی میں تقریباً 6-7 مرتبہ جنات نبی کریم صلی اللہ علیہ وسلم کے پاس آئے, اور حضور جناتوں کے اجتماع میں تشریف لے گئے. لیلۃ الجن کا واقعہ 6 مرتبہ تقریباً پیش آیا الگ الگ روایتوں کے مطابق. اور جیسے نبی کریم صلی اللہ علیہ وسلم انسانوں کے لیے نبی ہیں, اس طرح جناتوں کے واسطے بھی نبی ہیں. اور جس طرح قرآن انسانوں کے لیے ہیں, جناتوں کے لیے بھی قرآن ہے. جس طرح اسلامی شریعت حدیث پاک انسانوں کے لیے ہیں, ایسے جناتوں کے واسطے بھی ہیں. اور شریعت کے جو لا, جو قانون, جو مسائل, جو احکام ہمارے لیے ہیں, وہ جناتوں کو بھی فالو کرنا کمپلسری اور ضروری ہے. اسی لیے قرآن کی آیت میں اللہ نے فرمایا وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, کہ میں نے جنات اور انسان کو میری عبادت کے لیے پیدا فرمایا. بلکہ دیکھنے جاؤ کہ اللہ کی ہزاروں مخلوق ہے, لیکن یہ دو مخلوق جنات اور انسان, ان کے لیے یہ قرآن ہے, ان کے لیے شریعت ہے, ان کے لیے دین ہے, ان کے لیے قانون ہے, دوسری مخلوق کے لیے نہیں ہے. اسی لیے جنات بھی قرآن پڑھتے ہیں, حدیث پڑھتے ہیں, مسائل سیکھتے ہیں اور اس کے مطابق عمل کرتے ہیں. اور ان کا بھی قیامت کے دن حساب کتاب ہوگا, ان کی بھی جنت جہنم ہوگی, ان کے لیے بھی اللہ تعالیٰ کے یہاں سارے فیصلے ہوں گے. تو یہ نبی کریم صلی اللہ علیہ وسلم وہاں بطن نخلا میں تھے اور جنات ایمان لائے. پھر نبی کریم صلی اللہ علیہ وسلم وہاں سے مکہ المکرمہ آئے. جب مکہ قریب آ گیا تو حضرت زید ابن حارثہ رضی اللہ تعالیٰ عنہ کہنے لگے حضور مکہ میں ہم کیسے داخل ہوں گے, اس لیے کہ مکہ والے تو سارے دشمن ہیں, انہوں نے تو ہمارے اوپر ظلم کر کے ہم کو نکالا تھا, کیسے ہم مکہ میں جائیں گے, یہ تو ہم کو قتل کر دیں گے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا زید فکر مت کرو, اللہ اپنے نبی کی حفاظت کریں گے, اللہ اپنے دین کو غالب کریں گے, اور اللہ تعالیٰ ہی ہمارے لیے کوئی راستہ بنا دیں گے, فکر مت کرو. پھر نبی کریم صلی اللہ علیہ وسلم غار حرا پہنچے. مکہ میں جبل نور ہے, اس کے اوپر غار حرا ہے, وہ دیکھنا چاہیے. اللہ آپ کو اور مجھے بار بار مکہ مدینہ لے جاوے. اب جاؤ تو ہمت کر کے غار حرا ہو آنا, جہاں نبی کریم صلی اللہ علیہ وسلم بیٹھتے تھے اس کیو کے اندر. آج بھی وہ کیو ایسی کی ویسی ہی سیم, کوئی اس میں چینجنگ نہیں ہوئی. 1400 ایئر سے زیادہ ہو گئے لیکن ابھی تک وہ ایسی کی ویسی ہے. فجر کی نماز حرم میں بہت جلدی ہوتی ہے تو فجر کا سلام پھر آگے نکل جانے کا, تو صبح میں ذرا ٹھنڈک ہوتی ہے تو آسانی سے گار ہیرا کے اوپر چڑھ جاتے ہیں اور وہاں جا کر کے دعا کر کے پھر واپس آ جانے کا. تو نبی کریم صلی اللہ علیہ وسلم گار ہیرا تشریف لے گئے اور وہاں جا کر کے حضور نے سوچا کہ میں مکہ کے کسی لیڈر کو بلاؤں, اس سے بات کروں کہ بھائی ہم کو حفاظت سے مکہ ہمارے گھر تک لے جاؤ, یہ ظالم لوگ ہم کو قتل نہ کر دے وے. تو اخنس ابن شریک نام کے ایک مکہ کے لیڈر کو حضور نے بلایا اور اس کے ساتھ بات کی کہ ہمیں مکہ کے اندر انٹری کرواؤ, ہماری سیکیورٹی کی کچھ فکر کرو. اس نے منع کر دیا کہ میں آپ کی کوئی ذمہ داری جواب داری لیتا نہیں ہوں. پھر حضور نے سہیل ابن عمر کو بلایا, اس کو کہا کہ بھائی مکہ میرا وطن, مکہ میں میرا گھر, مکہ میں میرے بچے, مجھے آنے دو مکہ کے اندر, یہ ظالم لوگ مجھے قتل کرنے کی چکر میں ہیں. تو سہیل ابن عمر لیڈر نے بھی منع کر دیا کہ میں آپ کی کوئی جواب داری رسپانسبلٹی نہیں لیتا ہوں. پھر نبی کریم صلی اللہ علیہ وسلم نے ایک تیسرے بڑے آدمی کو بلایا, مطعم ابن عدی کو, اور اس کو کہا کہ بھائی میں مکہ آنا چاہتا ہوں, میں ہوں اور زید دو ہے. تو اس نے کہا کہ میں آپ کی پوری ذمہ داری لیتا ہوں. خوش نصیب مطعم ابن عدی کہ طائف کے سفر سے واپسی میں اللہ کے نبی صلی اللہ علیہ وسلم کو مکہ کے اندر لے جانے والے, مکہ میں انٹری کرانے والے یہ مطعم ابن عدی تھے. وہ آئے اور انہوں نے کہا آپ بالکل خوشی سے آئیے, میں آپ کی ذمہ داری لیتا ہوں اور پہلے میں پوری تیاری کر لوں آپ کے لیے سیکیورٹی کی, پھر آپ مکہ آنا. مطعم ابن عدی اپنے گھر گئے, اپنے بچوں کو کہا, اپنی فیملی کے جوانوں کو بلایا اور سب کو کہا کہ سب ہتھیار لے کے آ جاؤ, اور ہتھیار لے کر آ کر کہ ایک دم سولجرز کی طرح تیار ہو جاؤ, ہم کو محمد صلی اللہ علیہ وسلم کو لینے جانا ہے, وہ طائف سے ریٹرن آ رہے ہیں اور یہ قریشی لوگ ان کو مارنے کی فکر میں ہیں, لیکن ہم ان کی حفاظت کریں گے. اللہ تعالی کہاں سے اسباب بنا دیتے ہیں. حالانکہ اس وقت مطعم ابن عدی کا ایمان نہیں تھا لیکن اللہ تعالیٰ نے ان کو اپنے نبی کی حفاظت کے لیے پسند فرما لیا. اللہ جس سے چاہتے ہیں اس سے اپنے نبی کی اپنے دین کی حفاظت کروا لیتے ہیں, کبھی کافر کو بھی اس کے لیے اللہ تیار کر دیتے ہیں. تو مطعم نے اپنے بچوں کو, اپنے فیملی کے جوانوں کو تیار کیا, وہ سب ہتھیار لے کر کے آ گئے اور نبی کریم صلی اللہ علیہ وسلم کو پورا کارڈن کر لیا اور کہا کہ چلو اب ہمارے ساتھ. پہلے کہاں جائیں گے؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے کہا کہ پہلے میں حرم میں جاؤں گا. نبی کریم صلی اللہ علیہ وسلم کی عادت مبارک تھی کہ جب بھی سفر سے آتے تھے سیدھے مسجد تشریف لے جاتے تھے. مدینہ پاک میں بھی حضور کا یہی طریقہ تھا, جب بھی سفر سے آتے تھے تو پہلے مسجد نبوی پہنچتے تھے. ہمیں بھی اس کی عادت بنانی چاہیے. حج میں جاؤ, عمرے میں جاؤ, یا رشتہ داروں کو ملنے انڈیا جاؤ, یا بزنس کے لیے دبئی جاؤ, تو ریٹرن آؤ تو ہمت کر کے پہلے مسجد آؤ, دو رکعت نماز شکرانے کی پڑھو اور اس کے بعد گھر جانا چاہیے. یہ سنت ہے نبی کریم صلی اللہ علیہ وسلم کی. تو نبی کریم صلی اللہ علیہ وسلم نے کہا پہلے میں حرم جاؤں گا. سیدھے وہ لوگ چاروں طرف سے کارڈن کر کے حضور کو لے کے عزت سے جا رہے ہیں. جب حرم کے دروازے کے اوپر پہنچے تو مطعم ابن عدی نے اونٹ پر بیٹھ کر کے اعلان کیا, سنو پورے قریشیوں, میں نے محمد ابن عبداللہ کی ذمہ داری لی ہے, کوئی ان کو قتل نہیں کر سکتا, کوئی ان کو ہاتھ نہیں لگا سکتا, मैं इनको अपनी हिफाजत के अंदर लाया हूं। सन्नाटा मच गया मक्का के अंदर। वो लोग तो गंदे गंदे प्लान बना के बैठे थे कि ताइफ से नाकाम आ रहे, ताइफ में इनका काम नहीं बना, किसी ने मदद नहीं की, अब मक्का दोबारा आ रहे तो अब हम बहुत जुल्म करेंगे और ज्यादा जुल्म करेंगे। लेकिन मुतइम का ऐलान सुनकर बिल्कुल सन्नाटा हो गया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हरम में आए, हजरे अस्वद के पास गए, हजरे अस्वद को हुजूर ने बोसा दिया, फिर काबा के सामने खड़े होकर दो रकात नमाज अदा की और दो रकात नमाज पढ़ने के बाद अपने मकान पर तशरीफ ले गए। सफा मरवा से जो हम बाहर वाली साइट पर निकलते हैं उस साइट में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मकान था। वहां इस वक्त लाइब्रेरी बनी हुई है, मकतबा नाम का वहां बोर्ड लगा हुआ है। वहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मकान मुबारक था। हुजूर वहां पहुंचे, बेटी फातिमा, बेटी उम्मे कुलसुम कितने दिनों से अपने अब्बा को देखने के लिए तरस रही थी। एक महीने से ज्यादा का वक्त हो गया। जैसे हुजूर घर में दाखिल हुए, दोनों बेटियां मिलने के लिए आई, खुशी तो बहुत हुई कि अब्बा जान बहुत दिनों के बाद आ गए। लेकिन जब हुजूर के पैर मुबारक देखे दोनों बेटियों ने, ओहो जख्म के निशान, सारे जख्म के निशान हुजूर की बॉडी पर, हुजूर के पैर पर, तो दोनों बेटियां बहुत रोने लगी, बहुत रोने लगी। अब्बा जान ये क्या हुआ, ये जख्म अंजर आपके बदन के ऊपर? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा, बेटी ताइफ वालों ने तेरे बाप को जो पत्थर मारे, जो जुल्म किया, वो ये सभी इंजरी वो है। अंदाजा लगाओ कि ताइफ से मक्का पहुंच गए, तकरीबन एक महीने का जमाना हो गया, लेकिन वो जख्म अभी तक बाकी थे। कितनी सख्त तकलीफ ताइफ के जालिमों ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दी होगी। बेटियां बेटियां होती है, बेटी को बाप की मोहब्बत बहुत सताती है, बेटों के मुकाबले में बेटियों के दिल में बाप की मोहब्बत ज्यादा होती है। दोनों बेटियां बहुत रोई हुजूर को देख करके। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दोनों बेटियों को समझाया, बेटियों मत घबराओ, मत डरो, अल्लाह ताला अपने दीन को दुनिया के अंदर गालिब करेंगे, अपने नबी को गालिब करेंगे, और तकलीफ के बाद अल्लाह ताला आसानी अता करेंगे, बेटियां मत घबराओ। ये कहकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी दोनों बेटियों को तसल्ली अता फरमाई। गर्ज ये ताइफ के मुबारक सफर की कारगुजारी। अल्लाह सुबहानहु व ताला हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, हजरत जैद इब्ने हारिसा रदी अल्लाह ताला अन्हो को अपनी तरफ से बेहतरीन बदला अता फरमाए। सारी तकलीफें इसलिए बर्दाश्त की ताकि ईमान दुनिया के अंदर जिंदा हो जाए, अल्लाह का दीन दुनिया के अंदर सरबलंद हो जाए। अल्लाह ताला हम सबको आफियत और सलामती और खैरियत के साथ अपने दीन के लिए कबूल फरमावे। वाखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन, सुबहान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाह रब्बिल आलमीन।